ಮಾತೃದೇವ ಭವ ಪಿತೃದೇವ ಭವ ಯೋ ಸಂಸ್ಕೃತಿರ ಪರಂಪರಾ ಬನಾವು ಇನ್ಕು ಜೀವನ ಹಮಿ ಹಸಿ ಖುಷಿ ಭರಾ ಭರಾ.
ನಮಸ್ಕಾರ, ಜ್ಯೇಷ್ಠ ನಾಗರಿಕ ಕಾರ್ಯಕ್ರಮಮಾ ಹಾರ್ದಿಕ ಸ್ವಾಗತ ಛ. तपाईले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ. यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ. कार्यक्रममा हामी ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं. यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्. आज हामी कुराकानी लिएर आएका छौँ, कार्यक्रम सुन्दै गर्नुहोला.
आउनुहोस् कार्यक्रम सुरु गरौँ.
कार्यक्रममा कहिलेकाहीँ हामी ज्येष्ठ नागरिकहरूको अनुभवलाई पनि कुराकानी मार्फत सुनाउँदै आएका छौँ. यस्ता कुराकानी अहिलेका पुस्तालाई प्रेरणाको स्रोत पनि बन्न सक्छन्. त्यो बेला भोगिएका दुःख सुख सँगसँगै जोडिएको सन्तानको लालन पालन र पढाइ लेखाइको बाध्यता कस्तो थियो भन्ने कुराको पनि जानकारी लिन सकिने यस्ता कुराकानी निकै भावनात्मक हुन्छन्. तर आज हामी भावनाको कुरा गर्दैनौ, आज भने सक्रिय जीवनका बारेमा कुराकानी गर्छौ. नेपालमा पहिलो पटक रिटायर्ड कर्मचारीको संगठन खोलेर उनीहरूको भलाइका लागि काम गर्नुभयो उहाँले. त्यसपछि अन्तर्राष्ट्रिय स्तरमै यस्तो संगठनको आवश्यकता महसुस गरेर WFTO अन्तर्गत नेपाल सहित 25 राष्ट्रका प्रतिनिधि ग्रीसमा भेला भएर आयोजक कमिटी गठन गरियो. सो कमिटीको सदस्य हुँदै उपाध्यक्ष समेत भएर काम गरेको अनुभव छ उहाँसँग. अहिले उहाँ 80 वर्षको उमेरमा पनि सामाजिक संस्थाको नेतृत्व गर्दै ज्येष्ठ नागरिकको सेवा गर्दै आइरहनु भएको छ. उहाँ हुनुहुन्छ वरिष्ठ ज्येष्ठ नागरिक मोहन बहादुर केसी. कार्यक्रममा आज हामी उहाँसँग गरिएको कुराकानी सुनाउँछौ. उहाँ ज्येष्ठ नागरिक सेवा समाज नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ र आजसम्म पनि सोही जिम्मेवारीमा रहनु भएको छ. कानुनको क्षेत्रमा पनि उत्तिकै दखल रहनुभएका उहाँ महालेखा परीक्षकको विभागबाट 20 वर्ष सेवा गरेर 2052 सालमा स्वैच्छिक अवकाशमा निस्कनु भएको हो. यो उमेरमा आज पनि उहाँ सामाजिक क्षेत्रमा त्यत्तिकै सक्रिय रूपमा लागिरहनु भएको छ. सुनाउँदैछौ सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी.
सिनियर सिटिजनको फिल्डकै कुरो गर्दाखेरि हामीले नेपालमा मैले नै मेरै अध्यक्षतामा चाहिँ रिटायर्ड पेन्सनरहरू जो 58-60 वर्ष नागेकाहरूको हुन्छ त्यस्ता पेन्सनरहरूको मैले पहिलो नेपालमा चाहिँ 53 साल वैशाखमा चाहिँ संगठन खोले र त्यो संस्था खोलिसकेपछि सिनियर सिटिजनका क्षेत्रको र हिजो रिटायर्ड भएका पेन्सनरहरूको अवस्थाका बारेमा र तिनीहरूको चाहिँ समृद्धि र सुविधाका लागि मैले आवाज उठाउँदै आएको थिएँ. पछिल्लो 12 वर्ष पहिला फेरि अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो चाहिँ थिएन. WFTO अन्तर्गत रिटायर्ड पेन्सनरहरूको हामीले एउटा आयोजक कमिटी ग्रीसमा गठन गर्यौँ. त्यति बेला सबै महादेशका 25 देशको प्रतिनिधित्व थियो र त्यसम्म आयोजक कमिटीको चाहिँ मेम्बरमा बसेँ र हामीले अर्को कन्फरेन्स गऱ्यौँ. कन्फरेन्स गरेपछि अहिलेसम्म 3 कन्फरेन्स भयो. 2 कन्फरेन्सबाट म विश्वको चाहिँ रिटायर्ड पेन्सनरहरूको चाहिँ उपाध्यक्ष पनि.
हाल चाहिँ ज्येष्ठ नागरिककै लागि भनेर के कामहरू गर्दै हुनुहुन्छ त सर?
स्पेसल्ली यो ज्येष्ठ नागरिकको अधिकारका क्षेत्रमा एउटा चाहिँ अधिकार कर्मीको हैसियतले मैले उहाँहरूलाई फेसिलिटेसन गर्ने काम गरेका छु र सबै प्रान्तमा ठाउँ ठाउँमा हाम्रा कार्यक्रमहरू चाहिँ आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म चाहिँ सञ्चालन गर्दै जान्छौँ र जिल्लामा एउटा कार्यक्रम गऱ्यौँ भने जिल्लाका चाहिँ प्रतिनिधिमूलक चाहिँ ज्येष्ठ नागरिकहरूलाई बोलाएर ज्येष्ठ नागरिकको वर्तमान सिचुएसन के छ, अन्तर्राष्ट्रिय अवस्थामा ज्येष्ठ नागरिकहरूका के हक अधिकारहरू छन्, हाम्रा चाहिँ ऐन नियम कानुन संविधानले के अधिकारहरू अधिकार कर्तव्यहरू चाहिँ निर्धारण गरेको छ र उनीहरूले अहिले त्यो अधिकार कुन रूपमा चाहिँ प्रयोग गर्न पाइराखेका छन् र उनीहरूलाई संरक्षण सम्वर्धनको निमित्त सरकारले के कस्तो गर्नुपर्थ्यो र कति लगानी गरिराखेको छ, अबका हाम्रा डिमान्डहरू के हुनुपर्छ र सुखी जीवनको निमित्त समृद्ध जीवनको निमित्त एउटा ज्येष्ठ नागरिकले पालन पर्ने कर्तव्यहरू के हुन्छन् अलि लामो दीर्घायुको लागि चाहिँ र सुखी भएर स्वस्थ रहेर बाँच्नको निमित्त के उपायहरू गर्दाखेरि उपयुक्त हुन्छ, राज्यले तिनीहरूलाई के कहाँ कुन कुन ऐन नियम कानुन अन्तर्गत सुविधाहरू प्रदान गरेको छ, यी सन्दर्भमा उहाँहरूलाई इम्पावर गराउने काममा हामीले प्रशिक्षण दिने गरेका छौँ।
त्यसो भए नेपालमा समग्र ज्येष्ठ नागरिकहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ त?
नेपालमा ज्येष्ठ नागरिकहरूको अवस्था, एउटा ज्येष्ठ नागरिकले आफ्नो हक अधिकार 51 सालमा ज्येष्ठ नागरिकलाई 100 रुपियाँ भत्ता दिनेबाट जसरी सुरु गरियो त्यसपछि नेपालै हो यो एसियामा अलि अग्रणी भूमिकाले खेलेको, नेपालले यो ज्येष्ठ नागरिक ऐन पनि निर्माण गर्यो जसमा चाहिँ म चाहिँ त्यो सन्दर्भमा धेरै काम गर्ने चाहिँ महिला तथा बाल बालिका मन्त्रालयका सचिव बालानन्द जीलाई म चाहिँ त्यसको चाहिँ जस दिन चाहन्छु र ऐनले स्वास्थ्यको क्षेत्रमा अनि यो यातायातको क्षेत्रमा र पारिवारिक कर्तव्यका सन्दर्भमा र समाजको कर्तव्यका सन्दर्भमा जसरी निर्देशित गरेर चाहिँ व्यवस्था गरियो र नियमावली जुन 63 भन्यो त्यसले पनि यो नियमावलीले पनि त्यो चाहिँ नि गर्यो, त्यसपछिका दिनहरूमा ज्येष्ठ नागरिकको अलिकति स्थिति सुधारोन्मुख अवस्थामा पुग्यो र भत्ता वृद्धि गर्दा गर्दै अहिले चाहिँ 4,000 मासिक पाउने स्थिति छ।
यो अहिलेको परिप्रेक्ष्यमा 4,000 जो ज्येष्ठ नागरिकहरूले पाउनुहुन्छ उहाँहरूको स्थिति अनुसार यसलाई
यो दुईटा चिज हुन्छ, राज्यले एफोर्ड गर्न सक्ने सम्मको कुरो एफोर्ड गर्ने हो, त्योभन्दा बढी एफोर्ड गर्न सक्दैन एउटा पक्ष हो, हामी एक हो र आफ्नो स्वार्थ मात्रै हेरेर राज्यको जुन क्षमतालाई नहेर्न पनि हुँदैन, त्यसलाई नै हेर्नुपर्छ, तर राज्यले चाहिँ के गर्यो भने ज्येष्ठ नागरिकहरूलाई त्यो अरबपति ज्येष्ठ नागरिकलाई पनि र हुँदाखेरि खाने दिनमा एक साथ खाएर बस्ने ज्येष्ठ नागरिकलाई पनि समान रूपले सुविधा प्रदान गर्ने खालको गर्यो। यहाँनिर मेरो चाहिँ के छ भनेदेखि चाहिँ राज्यले सक्छ भने त्यो ठिक हो, तर राज्यसँग त्यति एफोर्ड गर्न सक्ने त्यो क्षमता छैन भने जो हुँदा खाने वर्ग हुन अर्थात् हामी त्यसलाई अन्तर्राष्ट्रिय अनुसार चाहिँ गरिबीको रेखा मुनिका जो जनताहरू हुन् त्यस्ता जनताहरूलाई त्यस्ता ज्येष्ठ नागरिकहरूलाई हामीले सुविधा दिँदाखेरि उनलाई खान पुग्ने करेन्ट स्थितिमा चाहिँ कति चाहिँ महँगी वृद्धि भएछ के छ त्यो खान पुग्ने खालको चाहिँ तिनीहरूलाई सुविधा दिनुपर्छ। अब अहिले त्यो चाहिँ के भने त्यसले चाहिँ खास अलि महँगी भएको ठाउँमा केही अलिअलि गुजरात त भएको होला तर अलि सहरी अलि महँगी धेरै भएको ठाउँमा त्यस चाहिँ एक छेउ पनि लाग्दैन, ज्येष्ठ नागरिकको सुविधामा अलिक सरकारले कन्जुसै गर्ने गरिराखेको छ र हिजो स्केन्डिनेभियन कन्ट्रीहरूले जसरी सोसियल सेक्युरिटीको हिसाबमा चाहिँ सिनियर सिटिजनलाई सुविधा दिने चाहिँ आजभन्दा 125 वर्ष पहिलादेखि सुरु गरेका थिए, अब त्यो चाहिँ अरू क्यापिटलिस्ट कन्ट्रीहरू अमेरिका जस्ता यिनीहरूले त्यसलाई चाहिँ लोक कल्याणकारी राज्यको हिसाबमा चाहिँ अगाडि बढ्ने र त्यही अनुसार सुविधा दिने खालका चाहिँ कुराहरू गर्न थालेका छन्, त्यो चाहिँ वास्तवमा चाहिँ त्यो वर्गको खासै गुजार चल्ने खालको चाहिँ छैन।
यही सन्दर्भमा सर यो आर्थिक वर्ष 2083-84 बजेटमा पनि सामाजिक सुरक्षा भत्ताको विषयमा चाहिँ अहिलेको सरकारले यो सक्नेले त्यागौँ भन्ने एउटा अभियान पनि यो नारा पनि राखेको छ, यो चाहिँ कस्तो लाग्छ तपाईँलाई?
यो चाहिँ यस्ता खालका आदर्श नाराहरू व्यक्तिले कहीँ आफू पपुलिजमको निमित्त दिने कुरो होला मलाई लाग्छ, सरकारले पनि त्यही पपुलिजमको निमित्त नारा दिने भने एउटा पक्ष होइन भने सक्ने मान्छेलाई त झन् एउटा उखान छ नि नेपाली उखान 101 रोग भने जस्तै सक्ने मान्छेलाई झन् डोब हुन्छ उसलाई थप चाहिन्छ नसक्ने त चाहिँ केही कुरै भएन, सक्नेले एफोर्ड गर्ने मान्छेहरू यहाँ तपाईँको मैले देखेको छु खान पुग्ने पेन्सन पाउने मान्छेहरूले समेत त्यो पेन्सन पाएको कुरो चाहिँ लुगाएर अनि ज्येष्ठ भत्ता लिने गरे, राज्यले अरू अरू कुनै सुविधा दिएका त्यस्ता व्यक्तिहरू छन् भने तिनले पनि लुकाए ज्येष्ठ नागरिक भत्ता लिने गरे। यस्तो ठाउँमा अब त्यो पपुलिस्ट नाराले त्यो केही गर्दैन, पहिला चाहिँ त्यस्तो थिएन, पछिल्लो कार्यकालमा त्यो चाहिँ दोहोरो सुविधा पाइँदैन भन्ने भयो। पहिले निजामती ऐनमा दोहोरो सुविधा पाइँदैन भन्ने कुरो स्पष्ट थियो, पछि त्यसलाई चाहिँ दोहोरो अर्थ लाउने गरिकन चाहिँ संशोधन गरे, अनि पछि यतातिर चाहिँ पेन्सन पनि लिने, उतातिर चाहिँ कहीँ सरकारी नियुक्ति भयो भने त्यो पनि लिए, त्यो चाहिँ गरे। बेला बेलामा चाहिँ त्यसलाई चाहिँ राज्यले चाहिँ फेरि कुनै कुनै असुल गर्ने पनि गर्यो। स्ट्रिक्टली राज्यले चाहिँ कानुनको पालना गराउन चाहिँ सक्दैन। अब त्यो कानुन तोड्ने मान्छे त हाम्रो मैले ल पढ्दाखेरि पढेको के हो भनेदेखि कानुन बनाउने भन्दा तोड्ने चार कदम अगाडि हुन्छ अरे, त्यस्तो हुन्छ अरे। त्यस्तो चाहिँ सुविधा पाएका मान्छेहरूले पनि दिने गरेका छन्। अब
कहीँ कतै सुन्नमा पाइन्छ ऊ कुनै अब यो सरकारी सेवाबाट रिटायर भएर उनले पेन्सन पनि खाइरहेको हुन्छ, सँगसँगै अब सामाजिक सुरक्षा भत्ता पनि लिइरहेको भन्ने कुराहरू पनि आउँछ। यो त अलि मिलेन कि भन्ने हो।
हो, त्यो चाहिँ के भने सरकारले के गर्यो भने एकचोटि यो नेपालमा पेन्सनर पहिला चाहिँ केही भनिया थिएन, त्यो बेलामा सबैले लिने गरेका थिए, पछि सरकारले दोहोरो भत्ता नपाइने त्यसमा पेन्सनरले चाहिँ ज्येष्ठ नागरिक भत्ता नपाउने गर्यो। तर त्यो नेपालीलाई मात्रै लागू गर्यो, फेरि उता ब्रिटिस आर्मीबाट इन्डियन आर्मीबाट चाहिँ पेन्सन खाने त थुप्रो छन् नि, तिनीहरूको लागि चाहिँ केही पनि गरेन। राज्यले डिस्क्रिमिनेसन गर्न हुँदैन, त्यो दिने भए सबैलाई दिनुपर्छ, नदिने भए कसैलाई पनि दिनु हुँदैन। त्यसको हाम्रो मेकानिजम छैन चाहिँ के भनेदेखि चाहिँ मेकानिजम नभएकै कारणले क्रस चेक गर्ने ठाउँ छैन, क्रस चेक गर्ने ठाउँ नभएको हुनाले अनि त्यहाँबाट चाहिँ यी सबै भए। ब्याङ्कमा पनि हामीले अलिकति रसिदहरूको फरक पारेर चाहिँ खाता खोल्यौँ भने अलिक छुट्टै रूपमा खोलिए जस्तै यस्तो खालको प्रवृत्ति छ। त्यसो भएर त्यसरी चाहिँ खाए। अब यो राष्ट्रिय परिचय पत्र बनाइसकेपछि र सबै त्यसको दायरामा पुगिसकेपछि अनि त्यस मार्फत चाहिँ नि यी सबै एपहरूलाई पनि त्यहाँ सुविधा पाउने एपहरूलाई पनि त्यहाँ राखेपछि अनि कहाँ दोहोरो लिया छैन के छ त्यो चाहिँ नि कन्ट्रोल गर्ने मेकानिजम भन्न सक्छ। तपाईँको चाहिँ अब यो दुई तिन वर्ष चार वर्ष यता धेरै कन्ट्रोल भएको छ, धेरैले चाहिँ त्यो चाहिँ दोहोरो बच्चा लिइहाल्छ नि, धेरैलाई कारवाहीको जुन विषय पनि बनेर कारवाही पनि भोगेका छन् र पेन्सन अहिले चाहिँ त्यो पहिलो ज्येष्ठ नागरिक भत्ता कटाएर मात्रै अनि भत्ता दिने गरिकन त्यसरी गरियो छ, कारवाहीको पिरियडमा पनि छ।
जागिर खाएको थिएन जो चाहिँ अहिले ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूले सामाजिक सुरक्षा भत्ता नै उहाँको यो आय स्रोतको आधार हो भने त उहाँहरूलाई राहत मिल्ला नि।
अनि त्यो त के भन्दाखेरि चाहिँ जसले पेन्सन खाएको छैन, राज्यका अरू सुविधाहरू लिएको छैन भने त्यसले चाहिँ त्यो सुविधाबाट वञ्चित गर्नु त भएन नि।
ज्येष्ठ नागरिकहरू अनुभवको खानी हुनुहुन्छ, ज्येष्ठ नागरिक सम्बन्धी ऐनमै नेपाल सरकार वा प्रचलित कानुन बमोजिम स्थापित संस्थाले कुनै क्षेत्रमा विशेष योगदान वा अनुभव हासिल गरेको ज्येष्ठ नागरिकबाट सेवा लिन सक्नेछ र यसरी सेवा लिए बापत निजलाई त्यस्तो संस्थाले उचित पारिश्रमिक तथा सुविधा उपलब्ध गराउनु पर्नेछ भनिएको छ। यो कतिको कार्यान्वयन भइरहेको पाउनुहुन्छ?
यो के छ भन्दाखेरि चाहिँ अलिकति मान्छेको उमेर गयो भन्दाखेरि बुढो भनेर हेप्ने हाम्रो सोसाइटीको चलन पनि छ। वास्तवमा त्यो अनुभव उसले प्रदर्शन गर्ने ठाउँ कतिपय ठाउँमा पाउँदैन र त्यसरी तिरस्कार गर्ने छ र उनीहरूको अनुभव लिने खालको प्रवृत्ति पनि कमै छ। अब त्यसैले चाहिँ नि हामीले ज्येष्ठ नागरिक सेवा समाज नेपाल स्थापना भएदेखि धेरै पटक सरकारलाई यिनीहरू हरेक क्षेत्रका अनुभवीहरू छन् अथवा अजन्य निजामती सेवामा रहेकाहरू यिनीहरू शिक्षक भएका प्रोफेसर भएका यिनीहरूसँग चाहिँ ठुलो ज्ञान छ, ती ज्ञानका खानी हुन्। त्यो चाहिँ के भने सर्वसाधारण अर्थात् अहिले हामी चाहिँ तिन तहका सरकार बनाऊ, साक्ष त्रिपुणमा चाहिँ स्थानीय चाहिँ निकायहरू छन्, प्रदेश छ, ती निकायहरूमा उनीहरूलाई चाहिँ के भनेदेखि चाहिँ लो चाहिँ तिमी चाहिँ जति पाउने त्यो सुविधा त्यसको चाहिँ 50% अथवा 25% काटेर बाँकी मात्रै दिन्छौँ भने पनि उनीहरू तयार छन् र त्यो हामी एफोर्ड गर्नुपर्छ भनेर पनि हामीले हाम्रा मेम्बरहरूलाई चाहिँ भन्यौँ र त्यो पनि चाहिँ अनि त्यो फेसिलिटेसन गराउनुपर्छ, तिनीहरूलाई राख्नुपर्छ बजेटिङका सन्दर्भमा, नातिका सन्दर्भमा, हरेक सन्दर्भमा जहाँ आवश्यकता छ तिनलाई चाहिँ आफ्नो क्षेत्रभित्रका मान्छेहरूको रोस्टर तयार गर्ने, ती चाहिँ विज्ञहरू चाहिँ अलिक कुन कुन विषयका को को विज्ञ छन् त्यसको रोस्टर तयार गर्ने र त्यो रोस्टर अनुसार लिएर आएर चाहिँ उनीहरूको अनुभव सेयर गर्न थाल्यो भने गाउँपालिकाहरूले पनि चाहिँ म्याच्योर रूपमा चाहिँ काम गर्न सक्छन्, कानुन बनाउन सक्छन्, कानुनको पालना गर्न लगाउन लगाउन कसरी हो भनेर पनि गर्न सक्छन्, धेरै अनुभवहरू सेयर गर्न सक्छन् भनेर हामीले भन्यौँ। तर अब त्यो अब स्थानीय हाम्रो प्रवृत्ति कस्तो छ भने पालिकामा कहीँ निर्वाचित भयो भने त्यो त जनताको तर्फबाट पपुलर भएर जितेको हो, तर ऊ त कानुनमा पोख्ता हुँदैन, प्राविधिक विषयमा धेरै विषयहरू हुन्छन्, त्यस्तोमा पनि सबै ठाउँ पोख्ता हुँदैन, कोही पनि मान्छे सर्वज्ञ हुन सक्दैन। त्यस कारण चाहिँ तिनीहरूको चाहिँ अनुभव लिएर चाहिँ कार्य गर्ने चाहिँ प्रवृत्ति नै छैन। उनीहरू हामी सबै चिज चाहिँ निर्वाचित भएपछि सबै चिज जानिन्छ भन्ने प्रवृत्ति छ, त्यसले मुलुक पनि सफर गरेका छ र ती विज्ञ जुन घरमा खुम्चिएर बसेका छन् उनीहरूको दिमाग कुण्ठित बनेको छ, त्यस्तोको चाहिँ त्यो देखा अनुभव सेयर गर्ने पनि ठाउँ छैन।
उहाँहरूसँग भएको सिप अनुभवलाई उपयोग गर्नको लागि कसको तर्फबाट के गर्नु पर्ला, के लाग्छ हजुरलाई?
मैले यो भने यस्ता संस्थाहरूलाई तपाईँहरूको जाने के संस्थामा यो विज्ञहरू कुन कुन विषयको को विज्ञहरू छन् त्यो चाहिँ हामीलाई दिनुहोस् भनेर चाहिँ उनीहरूले पनि त्यो रोस्टर तयार गर्ने खालको वातावरण बनाइदिने र सरकारका र चाहिँ गैर सरकारी संस्थाका यस्ताका चाहिँ हरेक निकायहरूले त्यो रोस्टर सजिलै हेर्न पाउने, कुन कुन विषयको कुन विज्ञ हो के हो, कति वर्षको अनुभव छ, कति पढेको छ, त्यस्तो खालको चाहिँ देख्ने स्थिति बनेर चाहिँ तिनीहरूले चाहिँ त्यसलाई बरु गरेर लिएर आएर चाहिँ हामीले उनीहरूको चाहिँ क्षमताको चाहिँ सदुपयोग गर्नुपर्छ भन्ने खालको वातावरण बन्यो, त्यो प्रवृत्ति रहन थाल्यो, मान्छेहरू त्यसतर्फ चाहिँ अग्रसर भयो भने त्यो चाहिँ राम्रो हुन्छ।
सँगै अब ज्येष्ठ नागरिकको जीवनलाई थप सहज र सक्रिय बनाउँदै आय आर्जनसँग जोड्न कस्ता कार्यक्रम वा योजना ल्याउनु पर्ला यहाँको विचारमा?
मैले अस्ति भर्खरै एउटा चाहिँ डाटा हेरेको थिएँ, अहिले यो साना पिना चाहिँ कामहरूमा रिटायर्ड भएका मान्छेहरू 60-70-80 वर्षको बिचका मान्छेहरू घरेलु कामहरूमा सानातिना उद्योगहरूमा तिनीहरूको लगानी भएको त्यहाँ इन्भल्भ भएको संख्या चाहिँ निकै ठुलो छ। त्यो जुन चाहिँ के भनेदेखि चाहिँ त्यस्तोमा थिएन, किसानी गरेर बसेका थियो, त्योभन्दा पनि त्यो सर्कल ठुलो छ भन्ने चाहिँ अहिले हालेको तथ्याङ्कले आइराखेको छ। अब विदेशतिर के छ भनेदेखि चाहिँ म चाहिँ अब विदेशका युरोपका 15-20 देशहरू, अमेरिका, साउथ अमेरिका, अस्ट्रेलिया, यो चाहिँ अफ्रिकाहरू चाहिँ घुमेको छु। अब त्यहाँ के छ भने यो ज्येष्ठ नागरिकलाई सुविधा दिने, कुनै काम गर्न आउँछ भने उनलाई काम दिने, एजको चाहिँ कुनै डिस्क्रिमिनेसन नगर्ने, किनभने एजले मात्रै सबै चिज गर्दैन। एज मान्छे बढी एजको मान्छे नि स्ट्रङ रहन सक्छ, उसले आफ्नो हेल्थलाई मेन्टेन गर्न सकेको छ र ब्रेनलाई स्टर्बिङ गरिराखेर चाहिँ ब्रेन तिखो राखेको छ भने उसले एउटा यङ मान्छेले 40-50 वर्षकोले भन्दा पनि बढी सिप लगाएर चाहिँ काम गर्न सक्ने हुन्छ। त्यस कारण त्यहाँ चाहिँ कदर छ, हामी कहाँ त्यस्तो खालको कदर छैन। यो हामीले हाम्रो सोसाइटीले त्यसतर्फ उन्मुख गराउनको निमित्त यस्ता चाहिँ सोसियल संस्थाहरू र सरकार दुवै पक्षबाट चाहिँ लाग्न सकियो भनेदेखि चाहिँ त्यो चाहिँ तिनीहरूको लागि चाहिँ बढी इङ्गेज गर्न सक्छन् र हुन सक्छन् र ती इङ्गेज भइदिए भने तिनीहरूसँग अलिकति अनुभव छ, ज्ञान छ, सिप छन् पनि चाहिँ तिनीहरू ऊ गर्न सक्छन् र अनि अलिक बढी चाहिँ उसले पनि क्वालिटी दिन सक्छ।
सर, यो ऐनमै व्यवस्था भएको 50% स्वास्थ्यमा 50% यातायातमा ज्येष्ठ नागरिकलाई दिएको छुट सुविधाको कार्यान्वयनको अवस्था चाहिँ कसरी भइरहेको होला?
यो कहिल्यै पनि भएन। हामीले चाहिँ त्यहाँ चाहिँ बानेश्वरमा चाहिँ करिब 2 वर्ष चाहिँ त्यहाँ चाहिँ त्यो केही ऐनमा लेखिएका ती प्रावधानहरूलाई कार्यान्वयन गरिदेऊ सरकार भनेर चाहिँ सरकारसँग चाहिँ धरना कसम गरेर चाहिँ धरना बसियो, आन्दोलन गरियो, कहिले चाहिँ ऊ चाहिँ रिङ रोडमा जाने, कहिले चाहिँ यता बानेश्वरमा कहिले कहाँ बसेर चलाइयो, त्यहाँ आएर दही आएर सारा गरेर चाहिँ धुलो खाने मान्छेहरू, त्यसमा एउटा 12-14 चाहिँ ती एक्सपायर पनि भए, त्यसको पनि केही प्रभाव पर्यो होला प्रदूषणको धुलो धुवाको। तर कहिले त्यो 50% सुविधा त दिएनन्। तर ज्येष्ठ नागरिकको क्षेत्रमा के सम्म भयो भने विद्यार्थीले पाउने जति चाहिँ 1/3 दिने गर्छन्। तर अहिले पनि त्यो चाहिँ अब धेरै ठाउँ अलिकति फेरि हराउन पनि थालिया छ, किनभने सरकारले त्यसलाई कडाई गर्दैन, सरकारले त केही गर्नु पर्दैन थियो। यदि चाहिँ प्रहरीले ट्राफिक प्रहरीहरूलाई मात्रै निर्देशन दिएर त्यहाँ तिमीहरूले चाहिँ कहीँ केही दिएन, केही भयो भनेदेखि भएन भनेदेखि चाहिँ तिमीहरूले ज्येष्ठ नागरिकको पक्षमा चाहिँ हेर्नु भनिदिने हो भनेर ज्येष्ठ नागरिकहरूले चाहिँ यसले चाहिँ मलाई सुविधा दिएन भनेर भन्यो भने त्यसलाई पनिसमेन्ट गर्ने ठाउँ हुन्थ्यो र त्यो कारणले नै हुन्थ्यो, त्यो तिनीहरू त्यस्तो पनि गर्दैनन्। र अहिले चाहिँ त्यही एक तिहाईसम्म दिन्छन्, धेरै ठाउँमा चाहिँ अहिले पनि दिन सक्दैनन्। अब यो जनचेतना फेरि के छ भने सिट छुट्याइदिएछ, दुईटा सिट जस नागरिकको लागि, अशक्तको लागि, महिलाहरूको लागि। महिलाहरू कहाँ चाहिँ केटाहरू पुरुषहरू गएर त प्राय बसेको म देख्दिनँ, तर ज्येष्ठ नागरिकको छ भने त्यो हेर्दैनन्, आएर बस्छन्, लेखिराखेका छ भने पनि अह त्यो छोड्दैनन्। थोरै अहिले चाहिँ तपाईँको 2-5% चाहिँ त्यस्तो देखिया छन्, त्यो यदि त्यहाँ बसिराखेका छ भने ज्येष्ठ नागरिक आउने बित्तिकै ल आउनुहोस् बस्नुहोस् भनेर अहिले बल्ल अलिअलि सुरु भएको छ, त्यही पनि त्यस्तो स्थिति छ।
ज्येष्ठ नागरिकमाथि हुने अवहेलना, दुर्व्यवहार र हेला होचो जस्ता भेदभाव हटाउन के गर्नु पर्ला यहाँको विचारमा?
अब यो चाहिँ घरैबाट सुरु गर्नुपर्छ। घरमा हिजो हाम्रो चाहिँ के थियो भनेदेखि हामी संयुक्त परिवारमा थियौँ, संयुक्त परिवारमा चाहिँ मुलीको चाहिँ त्यहाँभित्र हैकम चल्थ्यो र मुलीलाई सबैले मान्दथे, छोरा नाति प्लान्टी सँगै हुन्थे, ती नाति प्लान्टीले पनि हजुरबालाई चाहिँ गएर चाहिँ जिस्क्याउँथे, उनीहरूसँग रहन्थे, उसले पनि ती केटाकेटीहरूको माया पाउँथ्यो, उसलाई चाहिँ ऊ प्रोत्साहित पनि हुन्थ्यो, त्यहाँ बच्चा हुन पाउँथ्यो, उसले आफ्नो छोराहरू अनुसारको यङ पनि बढ्न बुढेलको वातावरण बन्थ्यो, त्यो खालको थियो। अब अहिले त्यस्तो छैन, अहिले अलिकति जाने ए बुढा यता आइज भन्ने अथवा चाहिँ वास्ता नगर्ने र तिनीहरूलाई चाहिँ केही अंश संख्या केही छ भने फसलाई फुसलाई पारेर चाहिँ कसैको नाउँमा चाहिँ बकस बजार दिने वातावरण बनाउने, बकस दिन पत्र दिन लगाउने, घरमा पनि चाहिँ सबैले चाहिँ अलि अपहेलना गर्ने जस्तो चाहिँ वातावरण जाने परिवारबाटै सुरु भएको हुनाले सोसाइटीले पनि तिनीहरूलाई चाहिँ त्यो दुर्व्यवहार गर्ने, अलिकति सरको स्वर बोलेर दुर्व्यवहार गर्ने, अलिकति टेढा आँखा हेरेर दुर्व्यवहार गर्ने, अलिकति बुढो इत्यादि चाहिँ कान नसुन्ने भएर चाहिँ घृणा गर्ने, अलिकति आँखा नै अन्ध बुढो भन्ने यस्ता खालका चाहिँ तिन छुने शब्दहरूले त्यो प्रताडित दुर्व्यवहारमा परेका छन् र यो संख्या घट्नुको सत्ता बढेको छ।
यस विषयमा चेतनाको कमी हो कि यससँग सम्बन्धित कानुनी व्यवस्थाको कमी हो अथवा कानुनको कार्यान्वयनको कमी हो कि देख्नुहुन्छ?
अलिअलि त कानुनको पनि कमी छ र हामीले अन्तर्राष्ट्रिय सन्धिहरूमा जाने के अरे हस्ताक्षर गरेका छौँ। ज्येष्ठ नागरिक सम्बन्धी अहिले तिनवटा अन्तर्राष्ट्रिय चाहिँ कन्भेन्सनहरू भए, ती कन्भेन्सनहरूले चाहिँ एउटा रिजोल्युसन चाहिँ निकालेको छ, सम्मेलनहरू विभिन्न उसले निकालेको छ, त्यहाँ चाहिँ के चाहिँ ज्येष्ठ नागरिकको लागि के गर्न हुँदैन, के गर्न हुन्छ भनेर चाहिँ त्यो तिनीहरूले चाहिँ एउटा प्यारामिटर तयार गरेका छन् मापदण्ड जस्तो त्यो चाहिँ बाहिर चाहिँ उसमा आएको पनि छ, सारा छ। अब त्यसलाई पनि चाहिँ सरकारले कार्यान्वयन गर्न लगाउने र चाहिँ सरकारका हरेक निकायहरूले त्यसलाई चाहिँ विशेष ध्यान दिनुपर्ने भनेर चाहिँ गर्ने भने केही हुन्थ्यो। अब अपाङ्गको लागि तपाईँले चाहिँ अहिलेसम्म पनि धेरै ठाउँमा चाहिँ अपाङ्ग मैत्री चाहिँ कार्यालय छैन, अब त्यो चाहिँ जाने बाटो छैन, के छैन, बाटोमा चाहिँ यसो अलिअलि चाहिँ भर्खरी चाहिँ राखेको पेटीमा चाहिँ अपाङ्गलाई चाहिँ सजिलो हुने बाटो बनाएको छन्, नत्र भने बाटो केही थिएन। यी यस्ता चाहिँ छन्, अपाङ्ग जस्तै बुढाबुढी पनि एक खालको अपाङ्गै हुन्। अब तिनीहरूको लागि चाहिँ जे जस्ता सुविधाहरू दिनपर्ने सरकारले, परिवारले, सोसाइटीले, त्यसतर्फ चाहिँ सरकारले राम्रो मापदण्ड बनाएर बाहिर लिएर आएर कार्यान्वयन गराउन चाहिँ पहल गर्ने चाहिँ त्यस्तो केही गरेका छैन।
कतिपय परिवारमा बेमेलका कुराहरू पनि आउँछन्, परिवारसँगको मिलापमा ज्येष्ठ नागरिकहरूले पनि आफूलाई समयानुकूल परिवर्तन गर्नुपर्ने हुन्छ कि त के देख्नुहुन्छ तपाईँ?
हो, त्यो चाहिँ के भने यदि साँच्चीकै त्यो सोसियल हुने हो, साँच्चीकै उसले केही सिक्ने हो, साँच्चीकै ऊ क्रियाशील रहने हो, साँच्चीकै उसले आफ्नो ब्रेनलाई चाहिँ के चाहिँ एजिटेट राखेर चाहिँ अझ बढी चाहिँ तिखरिलो बनाउने हो भने केटाकेटीदेखि मर्ने बेलासम्मका वृद्धसम्मका सबैले सिक्ने प्रयास गर्नुपर्छ, परिवर्तनलाई आत्मसात गर्ने प्रयास गर्नुपर्छ र एकले अर्कोलाई अथवा सबैलाई चाहिँ रेस्पेक्ट गर्ने चाहिँ त्यो बानी बसाल्नुपर्छ, सिक्नुपर्छ। अब बुढाबुढीले पनि यी छेट्ना मेट्नाहरूले के जाने छन् भनेर चाहिँ भन्ने, तिनीहरूलाई चाहिँ अलि अपहेलना गरेदेखि यहाँ बोल्ने अथवा त्यस्तो गर्ने गर्न थाल्यो भने अनि ती बुढाबुढीहरू पनि अझ बढी प्रताडित हुन्छन्। त्यस कारण सबैले चाहिँ त्यो ज्येष्ठ नागरिकको पनि त्यतिकै कर्तव्य छ कि आफ्ना नाति नातिनासम्म चाहिँ मजासँग घुलमिल भएर नाति नातिनाको चाहिँ इन्टेन्सन के छ त्यस्तै भएर खेलिदियो भनेदेखि चाहिँ नि हुन्छ। अब अहिले त यहाँ त चाहिँ साना बच्चाको साइकोलोजी बुझ्ने पनि घरमा मान्छै छैन, यो त बरु त्यो संयुक्त फ्यामिली थियो तिनीहरूले बुझ्थे, भर्खरै जन्मिया छन्, बाउ आमा चाहिँ जाहिर खान जान्छन्, घरमा चाहिँ त्यसै थेचरिएर भन्नु परेछ या त स्कुलमा मात्रै जानु परेछ, स्कुलको वातावरण चाहिँ जहाँसुकै एउटा हुने कुरो भएन, बिहान बेलुकी आएपछि ऊ चाहिँ एकातिर हुन्छ, उनीहरू आफ्नो काममा छन्, केटाकेटीको साइकोलोजी उसको साइकोलोजी के छ, कसरी त्यसलाई फेसिलिटेसन गर्नुपर्छ, कसरी प्रमोट गर्नुपर्छ, कसरी उत्साहित गर्नुपर्छ, त्यसलाई खानेकुरामा कति पौष्टिक खानाहरू दिनुपर्छ भन्ने कुरो घरको चाहिँ त्यो चाहिँ बिचको परिवारले चाहिँ बच्चा बच्ची र बुढाबुढीको ख्याल गर्यो भने बुढाबुढी र केटाकेटी चाहिँ एकै हुन्छ भन्ने पनि हाम्रो चाहिँ छ, त्यस्तै केटाकेटीहरू पनि बुढाबुढीहरू पनि केटाकेटी जस्तो व्यवहार गर्ने खालको पनि त्यो हुन्छ, किनभने कुण्ठित भावना हुन्छ अनि कता के त्यस्तो खालको चाहिँ हुन्छ, त्यसलाई चाहिँ त्यो साइकोलोजिकल्ली बुझ्न सकेर चाहिँ छोरा बुहारीहरूले त्यही अनुसार गर्ने भइदियो र अनि बुढाबुढीहरूलाई पनि ल बुवा तपाईँले चाहिँ यसो अलिक झर्किनु भयो नझर्के पनि हुन्थ्यो यसो गरे नि हुन्थ्यो भनेर भन्ने भरै चाहिँ कतिपय बुढाबुढीहरूले चाहिँ किनभने लागिरहेको बानी छोड्दैनन् र चाहिँ त्यो सुधारिँदैनन् र पनि सुधारिने खालको चाहिँ प्रयास गर्नेतर्फ छोराछोरी सबै परिवारको पनि एउटा चाहिँ हात रहन्छ, तिनीहरूले पनि के थोरै योगदान गर्न सक्छन्, सबै त आफैले हो आफ्नो लागि सुधार्ने त्यस्तो खालको वातावरण भइदियो भने धेरै सुधार हुन सक्छ।
कार्यक्रम ज्येष्ठ नागरिकको लागि तपाईँका केही छुटेका कुराहरू छन् कि सर?
राज्य कमाउने र कमाउन सक्नेहरूलाई मात्रै चाहिँ हेर्ने होइन, राज्यले चाहिँ केटाकेटी बुढाबुढीलाई चाहिँ म्याक्सिमम हेर्नुपर्छ, लोक कल्याणकारी अथवा सामाजिक सुरक्षाका सन्दर्भमा हामीले आफ्नै प्यारामिटर बनाएर यो वर्गलाई चाहिँ प्रशिक्षण दिन सक्यो सरकारले भनेदेखि चाहिँ सरकार पनि राम्रो अगाडि बढ्न सक्छ, सबैको सद्भाव रहन्छ, त्यसैले त्यो वर्गलाई सरकारले विशेष कार्यक्रमहरू लिएर आएर फेसिलिटेसन गर्ने चाहिँ काम गर्छ भन्ने मलाई विश्वास छ, किनभने अहिलेको सरकार सिक्न खोज्ने खालको सरकार पनि छ, यङ जेनेरेसनको सरकार पनि छ, केही गरम भन्ने भावना पनि मैले देखेको छु र अब त्यसमा अलिकति कतिपय यङहरूमा सबै चिज हामीले जानेको छु भन्ने खालको हुन्छ, त्यो चाहिँ हामी पनि केटाकेटी छँदाखेरि चाहिँ त्यस्तो हुन्थ्यो, तर त्यो चाहिँ के भन्दाखेरि रियलाइज गर्न सक्नुपर्छ यङहरूले पनि मैले कति जानेको छु र जान्ने कुराहरू धेरै छन्, हरेक क्षेत्रमा विविध क्षेत्र छन्, ती क्षेत्रमा जानिएको छ, मान्छे कहिले पनि सधैँभरि सर्वाङ्ग हुँदैन, पूर्णाङ्ग हुँदैन, त्यसैले चाहिँ सिक्दै जानुपर्छ, सिकेर अनुभव लिनुपर्छ व्यवहारमा र अनि सबैको हितको निमित्त हामी निष्पक्ष भएर काम गर्नुपर्छ र मुलुकमा दोहन गर्ने होइन मैले केही दिनुपर्छ भनेर चाहिँ सरकारको चाहिँ सरकारमा बस्नेहरूले लागे उपल्लो तहमा बस्ने मान्छेहरूले लाग्यो भने समाजको सुधार हुन्छ, देशको विकास हुन सक्छ, धेरै मान्छेले समृद्धि पाउन सक्छन्, सुखी हुन सक्छन्, त्यो वातावरण चाहिँ बनोस् मेरो यही शुभकामना छ।
अहिले हामीले सुनायौं 80 वर्षको उमेरमा पनि ज्येष्ठ नागरिक सेवा समाज नेपालको अध्यक्षको जिम्मेवारीमा रहँदै सामाजिक क्षेत्रमा सेवा गर्दै आउनुभएका वरिष्ठ ज्येष्ठ नागरिक मोहन बहादुर केसीसँग गरिएको कुराकानी।
ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवाँ धुलो लगायत रुघाखोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jeshtanagarik@gmail.com jeshtanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्त्वपूर्ण हुनेछन्।
लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौँ भन्दै कार्यक्रमबाट बिदा चाहन्छौँ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।
जीवन हामी हँसी खुसी भरा भरा
जय होस ज्येष्ठ नागरी जय होस ज्येष्ठ नागरी जय होस ज्येष्ठ नागरी।